الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ پیارے پیارے سائیں بھائیوں اور مدنی چینل کے ناظرین، پروگرام ہے زندگی سمارے، رمضان المبارک کے بابرکت لمحات ہیں الحمدللہ عزوجل، علم دین کی ترویج و اشاعت میں مدنی چینل مصروف عمل ہے، اور آج ہم جس موضوع پر بات کریں گے وہ یہی ماہ صیام اور ماہ رمضان المبارک میں ایک اہم ترین کام، جی ہاں، اور وہ ہے ایٹنگ اینڈ ڈرنکنگ۔ دیکھیے، رمضان المبارک میں تو بہت سی برکتیں ہیں، بہت سی شانیں ہیں۔ میرے شیخ طریقت امیر اللہ سنت فرماتے ہیں، ماہ رمضان رحمتوں اور برکتوں کی کان ہے، سحری، افطار، تراویح، اعتکاف، ایک نیکی کا 70 گنا ثواب، جنت کے دروازے کھل جاتے ہیں، جہنم کے بند کر دیے جاتے ہیں، شیاطین جکڑ دیے جاتے ہیں۔ سو اٹس فل آف بلیسنگز اینڈ بینیڈکشنز۔ لیکن ایک کام ایسا ہے، ایک پہلو ایسا ہے جو کہ دنیا بھر میں سب کے سامنے واضح ہے، اور وہ ہے فاسٹنگ، یعنی کھانے پینے سے رک جانا، روزہ۔ اور ڈائریکٹ امپیکٹ یہ کھانے پینے کا، یہ انسان کی پھر ذات پر ہوتا ہے۔ اب ظاہری بات ہے، کھانا پینا یہ انسان کی بنیادی ضرورت ہے، لیکن دوران روزہ ایک خاص مدت کے لیے انسان کھانا پینا چھوڑ دیتا ہے، اور اس عمل کی کتنی حکمتیں ہیں، کتنے بینیفٹس ہیں، اسپرچول، سوشل، کلچرل، میڈیکل، قیامت تک ریسرچز ہوتی رہیں گی، تحقیقات ہوتی رہیں گی، اور نئے سے نئے فوائد سامنے آتے جائیں گے۔ بہرحال، رمضان المبارک صحت و تندرستی کا ایک بہت اہم ذریعہ ہے، لیکن احتیاط ضروری ہے۔ غذائیت سے بھرپور کھانا، بیلنس ڈائٹ، یہ بہت ضروری ہے۔ ایک ہیلدی ڈائٹ سے مراد ہے ایک ایسا کھانا جو انسان کی اوور آل ہیلتھ کے لیے، اس کی صحت کے لیے ضروری ہو، اور یہ کھانا جو بہت سے اجزاء پر مشتمل ہو، کیونکہ جسم نے کام کرنا ہے، اور متوازن غذا وہ ہے جس کی مدد سے جسم اچھے انداز سے کام کر سکتا ہے۔ اب جس طرح مختلف چیزوں کو ناپنا ہو تو مختلف یونٹس استعمال کیے جاتے ہیں، جیسے اگر تیل کو ناپنا ہو، دودھ کو ناپنا ہو تو لیٹر ہوتا ہے، اگر آٹے کو ناپنا ہو، چینی نمک کو ناپنا ہو تو کلو پاؤنڈ استعمال کرتے ہیں۔ اسی طرح کھانے کے اندر انرجی کو اگر ناپنا ہو تو کیلوریز استعمال کیا جاتا ہے، کیلوریز از اے سیٹ اسٹینڈرڈ۔ اب ایک انسان کو دن میں کتنی کیلوریز چاہیے ہوتی ہیں، اس کی ریکوائرمنٹ کیا ہے، اب یہ ڈفرینٹ ہوتی ہے، غور سے سنیے گا۔ 2 سے 8 سال تک کے بچے کو 1000 سے 1400 کیلوریز دن میں چاہیے ہوتی ہیں، 9 سے 13 سال کی بچی کو 1400 سے 1600 تک کیلوریز چاہیے ہوتی ہیں، اور 9 سے 13 سال کے بچے کو 1600 سے 2000 کیلوریز چاہیے ہوتی ہیں، 14 سال سے 30 سال کی ایکٹیو وومن، یعنی ایسی خاتون جو ایکٹیو ہوں، گھر کے کام وغیرہ کرتی ہوں، ان کو 2400 کیلوریز چاہیے ہوتی ہیں، اور 14 سال سے 30 سال کی وہ خاتون سیڈنٹری، جن کا لائف سٹائل ایسا ہے کہ زیادہ محنت وغیرہ اس میں نہیں ہے، تو ان کو 1800 سے 2000 کیلوریز چاہیے ہوتی ہے۔ اسی طریقے سے 14 سے 30 سال کا ایک ایکٹیو مین، ایک ایسا مرد جو ایکٹیو ہو، لیبر کرتا ہو، چلتا پھرتا ہو، سیڑھیاں اترتا ہو، ایسا مطلب ان موشن ہو، اس کو 2800 سے 3200 کیلوریز چاہیے ہوتی ہیں، اور 14 سال سے 30 سال کا ایسا مرد جس کا لائف سٹائل سیڈنٹری ہو، زیادہ متحرک نہ ہو، اس کو 2000 سے 2600 کیلوریز روزانہ چاہیے ہوتی ہیں۔ اور ایکٹیو مین اور وومن، یعنی متحرک مرد اور عورت، اگر وہ 30 سال سے اوپر ہو جائیں تو روزانہ 2000 سے 3000 اس کو کیلوریز چاہیے ہوتی ہیں۔ کبھی کبھار انسان ایسا بیمار ہو جاتا ہے कि वो आमतौर पे नहीं चल फिर सकता, ज़्यादा बिस्तर पे रहता है। कभी कभार ऐसा हो जाता है कि कोई मजदूरी आ जाती है, इंसान व्हीलचेयर पर ही रहता है, तो ये सेडेंटरी लाइफस्टाइल उसको भी नॉमिनेट कर रहा है। अब कौन से खानों में कितनी कैलोरीज होती हैं, तो सारे खानों की कैलोरीज तो मैं आपको नहीं बताऊंगा, एक ओवरव्यू दे देता हूँ ताकि आपको अंदाजा हो कि आप जो खा रहे हैं वो आपके दिन की जरूरत को कैसे पूरा कर रहा है। एक बोतल जो होती है कार्बोनेटेड ड्रिंक, उसमें 154 कैलोरीज होती हैं। एक सेब में 80 कैलोरीज होती हैं, एक केले में 101 कैलोरीज होती हैं, और एक पिज्जा के स्लाइस में 300 कैलोरीज होती हैं। और अब एक अहम सवाल, अभी जो हमने पूरा टेबल पढ़ा, इस टेबल से तो ये जाहिर होता है कि मर्दों को औरतों से ज्यादा कैलोरीज चाहिए होती हैं, इसकी क्या वजह है? मेयो क्लिनिक के मुताबिक मेन यूजली हैव लेस बॉडी फैट एंड मोर मसल्स देन वुमेन ऑफ द सेम एज एंड वेट, विच मीन दे बर्न मोर कैलोरीज। मर्दों के अंदर फैट्स और जिस्म में पट्टे आमतौर पर कुदरती तौर पर ज्यादा होते हैं, इसीलिए इनको कैलोरीज की जरूरत होती है। अब देखिए बैलेंस्ड डाइट की अहमियत क्या है। एक एनर्जी चाहिए इंसान को जिंदा रहने के लिए, एनर्जी हमारे जिस्म के लिए एक ईंधन का काम करती है, और बहुत से काम है जिसमें रिपेयर है, बिल्डिंग है, मेंटेनेंस ऑफ बॉडी सेल्स है, यानी इंसान के जिस्म में खलिए नए बनते हैं और पुराने खलियों की रिपेयर होती है, वो टूट फूट जाते हैं तो उनकी रिपेयर होती है। हमारे दिमाग ने फंक्शन करना है जो हेडक्वार्टर है, और फिर हमारी जिंदगी की जो एक्सटर्नल एक्टिविटीज़ हैं, मिसाल के तौर पे हमने खाना है, पीना है, काम करना है, पढ़ना है, मैं बोल रहा हूँ अभी, ये एक्टिविटी है, हत्ता कि आंखें भी झपकनी है, फेफड़ों ने काम करना है, दिल ने धड़कना है, किडनी से फंक्शन करना है, ईच एंड एवरी एक्टिविटी इट रिक्वायर्स एनर्जी। और ये एनर्जी कहाँ से आती है? खाने से और पीने से। और बॉडी ब्रेक डाउन न्यूट्रिएंट्स इनटू स्मॉलर कंपोनेंट्स एंड एब्जॉर्ब देम एज ए फ्यूल। खास सिस्टम है, देखें रोटी खाते हैं, बोटी खाते हैं, वो जाके फौरन खून में घूमना तो नहीं शुरू हो जाती ना, एक पूरा सिस्टम बना हुआ है। सबसे पहले आप जब हाथ लगाते हैं खाने को, आपके हाथ से पता चल जाता है खाना सख्त है कि नरम है, फिर आप उसे देखते हैं कि ये खाना जो है इसमें कोई गंदगी वगैरह तो नहीं है, कुछ बू भी आ जाती है, खुशबू या बू खाने में कोई पुराना तो नहीं हो गया, फिर उस खाने को आप अपने मुंह में रखते हैं और फिर यहाँ पे दांतों की एक चक्की है जो उस खाने को चबाती है, उसको च्यू करती है, उसको चबा के छोटे छोटे कंपोनेंट्स में तकसीम कर देती है। दिस इज द स्टार्ट, ये शुरू होता है। उसके बाद स्लाइवा इंसान के थूक, रोजाना इंसान के मुंह में 1.5 लीटर थूक पैदा होता है जो कि बहुत ही ज्यादा अहम तरीन है, और जबान इट हेल्प्स टू मैस्टिकेट द फूड, जबान से वो खाने को हिलाने में वो मदद मिलती है, और ये जो थूक है ये एक एंजाइम है जो खाने को हजम करता है। फिर ये खाना स्मॉल ये हमारी एसोफेगस में आता है, हमारी छोटी आंत के अंदर से अंदर जाता है और पेट में गिरता है। पेट में HCL है, बड़ा खतरनाक एक तेजाब होता है, जिगर से बाइल आ जाता है, लाइपेस है, और फिर मुख्तलिफ किस्म के तेजाब, मुख्तलिफ किस्म के एंजाइम्स आके पानी को घुला देते हैं, यानी वो जो खाना है उसको घुला देते हैं, वो खाना नहीं रहता, अब वो एक स्याल मादा बन जाता है, और जब वो जाता है स्मॉल इंटेस्टाइन में, छोटी आंत में, वहां से वो ताकत बनकर एक खास अमल के जरिए इंसान के खून में जज्ब होता है, और फिर पूरे जिस्म को वो एनर्जी तकसीम की जाती है। जिस तरीके से पेट्रोल का बड़ा टैंकर पेट्रोल लेता है और छोटे छोटे पंप्स पर जाकर पेट्रोल तकसीम करता है, इस तरीके से ये एनर्जी तकसीम होती है। अब ये खाना खून में जज्ब हुआ और जिस्म के लिए तवानाई का सबब बना। हमें तवानाई क्यों चाहिए होती है? नंबर वन, टू ग्रो, इंसान का जिस्म बढ़ रहा होता है, टू स्टे अलाइव, जिंदा रहने के लिए, टू मेंटेन द टेम्परेचर, इंसानी जिस्म का दर्जा हरारत 98.5 डिग्री फॉरेनहाइट होता है, उसको मेंटेन करने के लिए, और जो टू ग्रो है वो बच्चों में ज्यादा होता है बिकॉज उनकी उम्र ऐसी होती है कि वो बढ़ रहे होते हैं, एंड टू बी एक्टिव, कि हमें एक्टिव रहने के लिए जितनी एनर्जी चाहिए होती है। तो जितनी एनर्जी हमें चाहिए, अगर हम उतनी ले लेंगे जिस्म उसको इस्तेमाल कर लेगा, अगर उससे ज्यादा लेंगे तो फिर जिस्म उसको स्टोर कर लेगा बचा के रख लेगा और यही मोटापा होता है। जिस तरह आपके घर में आटा कितना चाहिए 10 किलो, अगर आप 15 किलो ले आते हैं तो 5 किलो आप गोदाम में रख लेंगे ना, इसी तरीके से इंसान के जिस्म में जितनी एनर्जी चाहिए इंसान का जिस्म उतनी एनर्जी रख लेता है, बाकी वो स्टोर करता है जो कि मोटापे का सबब बन सकता है। तो बच्चों का बॉडी स्ट्रक्चर, बच्चों की एनाटमी, बच्चों के जिस्म की साख, बच्चों के जिस्म की जरूरियात वो बड़ों से मुख्तलिफ होती है। बच्चों का जिस्म बढ़ रहा होता है, हड्डी टूट जाए ना, बड़े की हड्डी टूटती है, ऑपरेशन करते हैं, हड्डी जोड़ने में थोड़ा टाइम लगता है, लेकिन बच्चे की हड्डी अगर टूट जाए वो बड़ों की निस्बत बहुत जल्दी जुड़ जाती है। बच्चे ज्यादा खेलते हैं, बच्चे ज्यादा एक्टिव होते हैं, दे नीड टू मूव टू थिंक। कहा जाता है कि बच्चे हिलेंगे नहीं तो उनको सोचे कैसे आएंगी, वो अटेम्प्ट करते हैं, गेम करते हैं, सोचते हैं, नई चीज के बारे में क्यूरियस होते हैं। तो इन बच्चों की जो ग्रोइंग एज होती है इनको एनर्जी भी ज्यादा चाहिए होती है। एंड वन मोर थिंग, चिल्ड्रन हैव फटीग रेजिस्टेंस मसल। बच्चों के जो पट्टे होते हैं वो इतनी जल्दी थकते नहीं है, उनकी ग्रोइंग बॉडी होती है ना, तो उनको नेचुरल और फ्रेश सोर्स ऑफ एनर्जी चाहिए होता है। इनको ताजा और कुदरती अगर हम सोर्स देंगे तो फिर ये बहुत ज्यादा फायदा होगा। तो बच्चों को एक खास पैटर्न पर डाइट देनी चाहिए, अगर बच्चे की उम्र है उसको रोजे का कहें, रोजे रखवाएं। अल्हम्दुलिल्लाह बच्चे को आदत होती है और वो रोजे रखता है और फिर ये आदत पुख्ता होती चली जाती है। बच्चों को शौक भी होता है रोजा रखने का, वो देखते हैं बड़े रोजे रख रहे हैं, सहरी में उठते हैं बच्चे, देखते हैं सहरी भी करते, देखते हैं इफ्तार के अंदर भी बकायदा बैठते हैं, दुआ मांगते हैं, जहे नसीब इफ्तार के वक्त अगर मदनी चैनल लगा हो, अल्हम्दुलिल्लाह इतनी प्यारी दुआ इफ्तार होती है, बड़े माहौल बन जाता है। तो अगर बच्चों को रोजा रखवाएं तो बहुत अच्छा है, वरना जो बच्चे हैं उनको दूध का मिल्क शेक, फलों की चाट वगैरह दी जाए। और बच्चों का डाइट प्लान जो है वो एक माहिर न्यूट्रिशनिस्ट से, बच्चों के माहिर डॉक्टर से बनवा लिया जाए, क्योंकि बच्चों का वजन ना कम होना चाहिए ना ज्यादा होना चाहिए। बच्चों में मोटापा आज दुनिया में एक बहुत अहम मसला है और इसकी बहुत बड़ी वजह लैक ऑफ फिजिकल एक्टिविटी है। यानी बच्चे मोबाइल लैपटॉप पर ज्यादा हैं, खेलते नहीं हैं और घूमते फिरते ज्यादा नहीं है और बहुत ज्यादा चलते नहीं है, उस वजह से मोटापा आ जाता है। बहरहाल और भी इसकी वजूहत हैं लेकिन ये भी एक वजह है। तो बर्गर पिज्जे वगैरह इस्तेमाल करना और यूं बोतलें वगैरह पीना ये भी हार्मोनल प्रॉब्लम पैदा कर सकती है, हार्मोन्स डिस्टर्ब हो जाएं तब भी बच्चों में मोटापा आता है। तो अगर ऐसी सूरतयाल है तो ये फिर लॉन्ग टर्म हो जाएगा, आप फौरन बच्चों के डॉक्टर से राबता करें और जिस तरीके से डॉक्टर साहब कहते हैं आप उस पर अमल करें। अब दोबारा आते हैं बैलेंस डाइट की तरफ। इस वक्त दुनिया में जो मोटापे का और शुगर का मर्ज बहुत ज्यादा बढ़ता चला जा रहा है उसकी एक वजह गिजा में बे एहतियातियां भी हैं। सेंटर ऑफ साइंस इन पब्लिक इंटरेस्ट एंड हेल्थ के मुताबिक हर 10 में से 4 अमवात की वजह या तो दिल की बीमारियां हैं या कैंसर है या स्ट्रोक है या डायबिटीज यानी शुगर है। और इतनी ज्यादा जो ज्यादा ये बीमारियां फैल रही हैं उसकी एक वजह वो गैर सेहतमंद खाना भी है। तो बैलेंस डाइट की जो आम डेफिनेशन है, बिल्कुल आम तारीफ सुन ले, ऐसा खाना जिसमें शुगर की मिकदार ना हो या कम हो और अननेसेसरी फैट्स यानी चिकनाई उसमें कम से कम हो। हां, विटामिन्स, मिनरल्स, दूसरी न्यूट्रिएंट्स, अच्छी चीजें उसमें बहुत ज्यादा हो। और इसके लिए सबसे बेस्ट है फल और सब्जियां। फल मौसम का हो, फ्रेश हो, और फलों में शुगर होती है वो कुदरती होती है, जिस तरह अंगूर के अंदर बहुत ज्यादा शुगर होती है लेकिन वो नेचुरल होती है, खजूर के अंदर भी बहुत ज्यादा शुगर होती है। तो लेकिन ये उस शुगर से बेहतर है जो ऊपर डालकर पकाया जाता है, ऊपर शुगर डालते हैं उससे बहुत बेहतर है। तो फलों के अंदर खजूर, शहद, अंगूर वगैरह, ये डॉक्टर के मशवरे से इस्तेमाल करें वो लोग जिनको डायबिटीज है, अपने मुआलिज के मशवरे से। इसी तरह सब्जियां जरूरी विटामिन और मिनरल का बेहतरीन जरिया है, जिनमें सब्ज रंग की सब्जियां बहुत गजाइत रखती हैं और हर खाने के साथ इस्तेमाल की जा सकती हैं। एंड दे प्रोवाइड वेरी गुड एंड बाउंटी ऑफ न्यूट्रिएंट्स, बहुत ज्यादा गजाइत ये हमें देती हैं, साग, पालक, बीन्स वगैरह। इसी तरीके से प्रोटीन, ये मसल्स की और दिमाग की डेवलपमेंट के लिए प्रोटीन बहुत जरूरी है। और प्रोटीन कहां से मिलेगी? चिकन से, मछली से, बीफ से, मटन से। लेकिन अगर आपको यूरिक एसिड का प्रॉब्लम है या और कोई वजह है, दिल की बीमारी है, तो इन चीजों का इस्तेमाल आप डॉक्टर के मशवरे से करें। बच्चे और जवान जिनको ऐसी बीमारियां नहीं है उनके लिए तो ये बहुत अहम है कि वो अपनी ग़िज़ा में मछली, चिकन, बीफ और मटन वगैरह का इस्तेमाल करें, क्योंकि इसके अंदर बहुत ज्यादा ग़िज़ाइयत है। और फिर डेयरी प्रोडक्ट्स, दूध और दूध से बनी हुई अशिया जिनमें कैल्शियम है, वाइटामिन डी है, फैट भी है, बेहद लो फैट वाला दूध भी मिल जाता है। यहां हम उन बड़ी उम्र के अफराद की भी बात करते चले जो सीनियर सिटीजन होते हैं, तकरीबन हर घर के अंदर ऐसे बुजुर्ग अफराद होते हैं, इनको गजाई एहतियात की जरूरत ज्यादा होती है। दे नीड टू बी कॉशियस एंड मोर केयरफुल। अक्सर औकात इनकी कोई कंडीशन होती है, शुगर, ब्लड प्रेशर, जोड़ों में दर्द वगैरह, और ये नॉर्मल दस्तरखान वाला खाना नहीं खा सकते, तो इनके लिए मुसलसल डॉक्टर से काउंसलिंग जरूरी है। अक्सर औकात कुछ दवाइयां इनकी वो सारी जिंदगी चलनी होती हैं, जैसे ब्लड प्रेशर की, शुगर की, तो एक तो उन दवाइयों का उतार चढ़ाव देख लें कि दवाई ज्यादा करनी है, कम करनी है, और फिर कोई एक बंदा ऐसा हो घर में जो इन बुजुर्ग अफराद, इन बड़ी उम्र वाले अफराद के साथ काउंसलिंग में रहे, इनको दवाइयों का याद दिलाता रहे, क्योंकि अक्सर ये भूल जाते हैं। तो इस तरीके से मेडिकल कंप्लायंस बहुत ज्यादा जरूरी है। और फिर अगर कोई घर का फर्द ये जिम्मेदारी ले तो उसको चाहिए फोन करके भी बताए अगर वो दूर है कि जी आपने दवाई लेनी है, दवाई ले लें। और फिर अगर डॉक्टर इजाजत दे, हड्डियों का कोई मसला ना हो, तो इन बुजुर्ग अफराद को वॉक जरूर करवाएं, क्योंकि वॉक ये बहुत सी बीमारियों का खुद ब खुद हल है। इससे भूख भी ज्यादा लगती है, ऑक्सीजन का इंटेक भी अच्छा होता है, इसके और भी बहुत ज्यादा फवायद है। बहरहाल अगर दूध वगैरह देना है वो भी डॉक्टर से पूछ के दे, चीनी नमक का इस्तेमाल भी सीनियर सिटीजन में कम करना चाहिए। और एक अहम तरीन बात, मेरे शेख तरीकत अमीर अहले सुन्नत हजरत अल्लामा मौलाना लियास कादरी साहब हमें बहुत जबरदस्त मशवरे, नसीहतें, इरशादात फरमाते हैं कि किस तरीके से हम सेहत का ख्याल रख सकते हैं। उनमें से एक मैं आपको बताता हूं, वो है रेगुलर टेस्टिंग। ये कुछ टेस्ट हैं, लिपिड प्रोफाइल, सीबीसी, एलएफटी, आरएफटी, ब्लड शुगर और यूरिक एसिड। ये टेस्ट आप कम से कम 6 महीने में एक दफा करवाएं। इससे आपकी बॉडी का पूरा स्कैन हो जाएगा, आपकी बॉडी के अंदर क्या कुछ चल रहा है, जिगर में, गुर्दे में, खून के अंदर, ये एक दफा सामने आ जाएगा और इससे आपको फिर बहुत ज्यादा फायदा होगा। और खाने के हवाले से मालूमात अगर आप हासिल करना चाहते हैं, आदाब ताआम, इसका मुतालआ फरमाएं। आइए अब बढ़ते हैं डॉक्टर उसामा की तरफ और देखते हैं आज वो क्या हेल्थ टिप हमें बता रहे हैं।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। मदनी चैनल के नाज़रीन, अल्लाह ताला अज़्ज़ा वजल ने इंसान को अशरफुल मखलूकात बनाया है। इंसान के जिस्म में हर उस एक बेहतरीन तरीके पर मौजूद है। इंसान को अल्लाह ताला अज़्ज़ा वजल ने 2 गुर्दे अता किए। गुर्दे इंसानी जिस्म के अंदर बहुत ही अहम काम सर अंजाम देते हैं। ये हमारे खून को साफ करते हैं, इसमें मौजूद फाजल मादों को जिस्म से खारिज करते हैं, जिस्म के अंदर मौजूद पानी और नमकियात को एक मुनासिब मकदार के अंदर मेंटेन रखते हैं। इसके साथ साथ ये हमारे ब्लड प्रेशर को भी एक मुनासिब लिमिट के अंदर मेंटेन रखते हैं। गुर्दे इंसानी जिस्म के अंदर मौजूद खून के सुर्ख जर्रात की मकदार यानी कि हीमोग्लोबिन को कंट्रोल करने के लिए भी बहुत ही ज़्यादा अहम है। ये एरिथ्रोपोइटिन नामी एक हार्मोन पैदा करते हैं जो कि हमारे जिस्म में मौजूद हीमोग्लोबिन की मकदार को कंट्रोल करता है। लिहाजा इंसानी जिस्म के अंदर गुर्दों का अपनी मुनासिब सेहत पर होना बहुत ज़रूरी है। अगर किसी शख्स के गुर्दे सही तरह से काम ना कर रहे हों तो उसका ब्लड प्रेशर तेज़ हो सकता है, उसे खून की कमी हो सकती है, उसके जिस्म में फाजल मादे ज़्यादा होने की वजह से उसका होशो हवास का तवाज़ुन भी ख़राब हो सकता है। लिहाजा आइए हम जानते हैं कि गुर्दों को सेहतमंद रखने के लिए क्या क्या एहतियाती तदाबीर की जानी चाहिए। सबसे पहले अपने जिस्म को डिहाइड्रेशन यानी पानी की कमी से बचाइए। हर रोज एक मुनासिब मकदार के अंदर पानी का इस्तेमाल कीजिए। 8 से 12 गिलास हर शख्स को कम से कम पानी पीना चाहिए। इसके साथ साथ अगर कोई शख्स ज़्यादा फिजिकल एक्टिविटी करता है, मिसाल के तौर पर जो लोग मजदूरी करते हैं, मेहनत कश होते हैं, जो लोग कोई ऐसा काम करते हैं जिसके अंदर पसीना ज़्यादा आता है, तो ऐसे लोगों को पानी भी ज़्यादा पीना चाहिए। بچوں کو اپنی ایج اور اپنے وزن کے مطابق پانی پینا چاہیے۔ گردوں کو صحت مند رکھنے کے لیے اپنی صفائی ستھرائی کا بھی خاص خیال رکھیے۔ صفائی نصف ایمان ہے۔ اگر ہم اپنے آپ کو صاف ستھرا رکھیں گے، صاف پانی کے ساتھ روزانہ غسل کریں گے، اپنے جسم سے میل کچیل کو دور رکھیں گے، تو ہم گردوں کے ہونے والے انفیکشن سے بھی کافی حد تک محفوظ رہ سکتے ہیں۔ کچھ دوائیاں اور کچھ خوراک ایسی ہوتی ہے جو کہ گردوں کو متاثر کر سکتی ہے۔ ایسی خوراک جس کے اندر ہیوی میٹلز ہوں، جیسے کہ گولڈ یا سلور یا لیڈ، جو کہ خوراک کے اندر مختلف قسم کی آمیزش ہونے کی وجہ سے موجود ہو سکتی ہے، ایسی خوراک کھانے سے گردے متاثر ہو سکتے ہیں۔ گردوں کو صحت مند رکھنا انسانی صحت کو صحت مند رکھنے کے لیے بہت ضروری ہے، ورنہ گردے اچانک سے فیل ہو سکتے ہیں، جسے ہم اکیوٹ رینل فیلئر کہتے ہیں۔ شدید قسم کی الٹی یا پتلے موشن آنے کی وجہ سے یا شدید پانی کی کمی کی وجہ سے گردے اچانک کام کرنا چھوڑ سکتے ہیں۔ اسی طرح اگر کسی شخص کو شوگر یا بلڈ پریشر کا مرض لاحق ہے، تو یہ مرض اگر کنٹرول نہیں کیا گیا تو یہ وقت کے ساتھ ساتھ آہستہ آہستہ گردوں کو متاثر کرتا رہے گا، الٹیمیٹلی گردے فیل ہو سکتے ہیں، اور اگر ایک مرتبہ گردے فیل ہو جائیں تو ان کو ٹھیک کرنا بہت مشکل ہو جاتا ہے۔ ایسی صورت کے اندر ڈائلسس یعنی کہ گردے واش کرنے کی ضرورت بھی پڑ سکتی ہے۔ لیکن گردوں کو فیل ہونے سے بچانے کے لیے اگر آپ اپنا لائف سٹائل صحت مند رکھتے ہیں، اچھی اور متوازن غذا کا استعمال کرتے ہیں، اپنا بلڈ پریشر اور شوگر کنٹرول رکھتے ہیں، اور دیگر احتیاطی تدابیر کو اپنے معالج کے مشورے کے ساتھ اپنے عمل کے اندر لے کر آتے ہیں، تو گردوں کے امراض سے بچا جا سکتا ہے۔ مدنی چینل کے ناظرین، آج ہم نے گردوں کے بارے میں اور گردوں سے متعلقہ بیماریوں کے بارے میں سنا۔ ہم نے یہ سنا کہ اگر ہم غذائی احتیاطیں کریں، اپنے آپ کو صاف ستھرا رکھیں، شوگر اور بلڈ پریشر کو کنٹرول میں رکھیں، اپنے جسم کو مختلف طریقوں سے ہونے والی ڈی ہائیڈریشن یعنی کہ پانی کی کمی سے بچا کے رکھیں، تو گردوں کی بہت ساری بیماریوں سے بچنا ممکن ہے۔ اپنی صحت کا خیال رکھیے، مدنی چینل دیکھتے رہیے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔
سیگمنٹ ہے آج کا شعبہ۔ مدنی چینل کے ناظرین، کیا آپ جانتے ہیں کہ کسی ملک کی ترقی میں سب سے زیادہ کون سا شعبہ اہم ترین ہوتا ہے؟ اٹس ایجوکیشن ڈپارٹمنٹ۔ یہ شعبہ تعلیم ہے، اسی لیے کہا جاتا ہے کہ اف یو وانٹ ٹو پلان فار 10 ایئرز پلانٹ اے ٹری، اینڈ اف یو وانٹ ٹو پلان فار 100 ایئرز ایجوکیٹ اے مین۔ اگر آپ 10 سال کی منصوبہ بندی کرنا چاہتے ہیں، پودا لگا دیں، اور اگر آپ 100 سال کی منصوبہ بندی کرنا چاہتے ہیں، ایک انسان کو زیور تعلیم سے آراستہ کر دیں۔ قابل اور ہنر مند افرادی قوت شعبہ تعلیم سے ہی ملتی ہے، اور پھر تمام دیگر شعبہ جات میں جا کر اپنی خدمات سر انجام دیتے ہیں۔ نالج از پاور، علم بڑی طاقت ہے۔ گورنمنٹ سیکٹر ہو یا پرائیویٹ سیکٹر، آپ کو پڑھے لکھے افراد ہی زیادہ نظر آئیں گے، تو ان کی اصلاح بھی بڑی ضروری ہے۔ امیر علیہ سنت حضرت علامہ مولانا الیاس قادری صاحب دامت برکاتہم العالیہ کا فرمان عالی شان ہے، طلبہ ملک و ملت کا قیمتی سرمایہ ہوتے ہیں، مستقبل میں قوم کی باغ ڈور یہی سنبھالتے ہیں۔ اگر ان کی شریعت و سنت کے مطابق تربیت کر دی جائے تو پورا معاشرہ خوف خدا و عشق مصطفیٰ عز و جل و صلی اللہ علیہ وسلم کا گہوارہ بن جائے۔ آج اب دیکھیے دعوت اسلامی کا یہ پورا شعبہ ہے، ایجوکیشن ڈپارٹمنٹ، یونیورسٹیز، کالجز، سکولز، اکیڈمیز، ٹریننگ انسٹیٹیوٹس، ٹیچرز ٹریننگ انسٹیٹیوٹس میں جا کر الحمدللہ مدنی کاموں کا سلسلہ ہوتا ہے۔ پورا ایک سسٹم ہے، ذمہ داران بنے ہوئے ہیں ڈپارٹمنٹ سطح پر، ادارہ سطح پر، اور ایک کثیر تعداد میں سائیں بھائی الحمدللہ دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہیں۔ شعبہ تعلیم کی بھی مختلف کیٹیگریز ہیں، ایک ٹیچرز مجلس اس میں ہے جو شعبہ تعلیم کے اندر اساتذہ اہم ترین فرد ہیں، اساتذہ ہمارے معاشرے کے، ان تک دعوت اسلامی کا پیغام پہنچانا ہوتا ہے۔ ایڈمنسٹریٹو سٹاف ہوتا ہے اداروں کے اندر، ان تک دعوت اسلامی کا پیغام پہنچتا ہے۔ تو یہ طلبہ الحمدللہ دعوت اسلامی کے ساتھ مل کر قرآن و سنت کا یہ عظیم پیغام اپنے تعلیمی اداروں تک پہنچاتے ہیں۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ سیگمنٹ ہے آج کی کتاب۔ پیارے پیارے اسلام بھائیو، دنیا میں جیتے جی مومن ہونا یقیناً باعث سعادت ہے، مگر یہ سعادت حقیقت میں اسی صورت میں سعادت ہے کہ دنیا سے رخصت ہوتے وقت ایمان سلامت رہے۔ خدا کی قسم، قابل رشک وہی ہے جو قبر کے اندر بھی مومن ہے۔ جی ہاں، جو دنیا سے ایمان سلامت لے جانے میں کامیاب ہوا وہی حقیقی معنوں میں کامیاب، اور جو جنت کو پالے وہی با مراد ہے۔ سوال، شرک کے کیا معنی ہیں؟ شرک کا معنی ہے اللہ عز و جل کے سوا کسی کو واجب الوجود یا مستحق عبادت، کسی کو عبادت کے لائق جاننا، یعنی الوہیت میں دوسرے کو شریک کرنا، اور یہ کفر کی سب سے بدترین قسم ہے۔ اس کے سوا کوئی بات کیسی ہی شدید کفر ہو حقیقتاً شرک نہیں۔ اگر بے خیالی میں قرآن مجید ہاتھ سے چھوٹ کر یا الماری سے سرک کر زمین پر تشریف لے آئے تو جواب، نہ گناہ ہے نہ ہی اس کا کوئی کفارہ ہے۔ مدنی چینل کے ناظرین، یہ جو کتاب ہے کفریہ کلمات کے بارے میں سوال جواب، یہ ایک منفرد کتاب ہے۔ میرے شیخ طریقت امیر اہل سنت نے جو یہ موضوع چنا اور پھر اس موضوع پر اتنا ضخیم مواد ہمیں عطا فرمایا، واقعی اٹس اے ویری کمینڈیبل ایفرٹ۔ اس موضوع کے اوپر ایسی کتاب شاذ یعنی ریئر ہوگی کہ آپ دیکھیں۔ یہ کتاب بہت زبردست ہے اور ایک مسلمان کے لیے اس کا پڑھنا انتہائی ضروری ہے، کیونکہ اس میں ایمان سے ریلیٹڈ ایشوز پر بات کی گئی ہے۔ کون سا ایسا جملہ، کون سا ایسا عقیدہ جو انسان کو دائرہ ایمان سے خارج کر سکتا ہے، اس کے بارے میں بہت ہی آسان انداز سے امیر اہل سنت رہنمائی فرمائی، اور بہت سے اسکولس کے اندر یہ کتاب باقاعدہ نصاب کے طور پر بھی پڑھائی جاتی ہے۔ آپ یہ کتاب دعوت اسلامی کے ریٹیل آؤٹ لیٹ مکتبۃ المدینہ سے حاصل کر سکتے ہیں، اور یہ کتاب آپ دعوت اسلامی کی آفیشیل ویب سائٹ سے ڈاؤن لوڈ بھی کر سکتے ہیں۔ صلی اللہ علی الحبیب صلی اللہ تعالی علی محمد۔